आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
मेरो आत्मा मैले
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो नमस्कार अनि जयमसी। अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा तपाईहरूलाई हार्दिक स्वागत छ। श्रोता, म आशा गर्दछु तपाईहरूले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक रूपमा अगाडि बढ़िरहनु भएको छ। मैले धेरै श्रोताहरूबाट पत्र प्राप्त गरिरहेको छु अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ती श्रोताहरूलाई जसले यो कार्यक्रमलाई नियमित रूपमा सुनेर आफूले प्राप्त गरेका आशिषहरू हामीसँग बाँडचोड गर्नुहुनेछ, हामीलाई पत्र मार्फत अवगत गराउनुहुनेछ। प्रभुले उहाँहरूलाई धेरै धेरै आशिष दिनुभएको होस्। अनि आउने दिनमा हामी आशा गर्दछौ कि यसरी नै निरन्तर यो बाइबल अध्ययन कार्यक्रममा सामेल भई परमेश्वरको वचनबाट आत्मिक रूपमा आशिषित हुन तपाईहरू तयारी हुनुहुनेछ र आफू साथै आफ्ना परिवार अनि मित्रहरूलाई, आफ्ना विश्वासी मण्डलीहरूलाई पनि यो कार्यक्रम सुन्नलाई उत्साह दिनुहुनेछ, किनकि परमेश्वरको वचनमा शक्ति छ, यसमा जीवनलाई परिवर्तन गर्ने सामर्थ्य छ। यहाँ जीवन छ, यहाँ परिवर्तन छ, यहाँ महान आशिष छ, शान्ति छ, आनन्द छ। श्रोता, यसै गरी म त्यहाँ धेरै श्रोताहरू छन् जसको नाम म यहाँ बताउन सक्दिन, किनकि धेरैले हाम्रो कार्यक्रमहरू सुनेर पत्र पठाउनु भएको छ। एकपल्ट म फेरि हृदयभित्रदेखि नै धन्यवाद दिन चाहन्छु तपाईहरूको प्रेम, तपाईहरूको वास्ता, तपाईहरूको ख्यालको लागि। परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस् अनि तपाईँको सहायताको लागि पनि धेरै धेरै धन्यवाद। हामीले धेरै यो कार्यक्रमको लागि, यो सेविकाईको लागि प्रार्थनाको अनि आर्थिक सहायता पनि प्राप्त गरिरहेका छौं। प्रभुलाई धन्यवाद होस्। तपाईहरूले लगानी गर्नुभएको यो सेवाको लागि कहिले पनि तपाईहरूको लगानी व्यर्थमा जाने छैन। प्रभुले धेरै धेरै आशिष दिनुहुनेछ। हुन्छ श्रोता, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन पुरानो नियमको अयुब भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। मित्र, बाइबल अध्ययनको क्रममा आज हामी अयुब 14 र 15 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ मृत्युको सम्बन्धमा अयुबको शोक गीत। आउनुहोस् अयुब 14:1 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, स्त्रीबाट जन्मेको मानिस अल्प आयुको र अशान्तिले भरिएको हुन्छ। मित्र, अयुबको यो कुरा स्वरै आन सत्य छ, एकदम सत्य छ। कष्ट, अशान्ति, समस्या हरेक मानिसले भोग्नुपर्ने सामान्य कुरा हो। हामी सबैसँग कुनै न कुनै प्रकारका कष्टहरू, समस्याहरू, कठिनाईहरू छन्। एलिपजले 5:7 पदमा भनेथे, आगोको फिलिङ्गोमाथि उडे झैं मान्छे जात पनि दुखैको लागि जन्मन्छ। अनि कष्ट त्यो भाषा हो जुन सम्पूर्ण मानव जातिले बुझ्दछ, जान्दछ। भनिएको छ, स्त्रीबाट जन्मेको मानिस अल्प आयुको र अशान्तिले भरिएको हुन्छ। अनि 2 पदमा भन्छन्, त्यो फूल झैं फक्रन्छ र ओइलाइ हाल्छ, त्यो क्षणिक छाया जस्तो हराइहाल्छ, रहँदैन। अयुब भन्छन्, मृत्यु अनिवार्य घट्ने कुरा हो, घटना हो। हामी यस पृथ्वीबाट एक दिन छोडेर जानै पर्छ, प्रस्थान गर्नै पर्छ। जीवन छाया जस्तै हो, जब सूर्य अस्ताउँछ छाया के हुन्छ त्यो पनि जान्छ, खत्तम हुन्छ। जीवन त्यस्तै नै हो। त्यसैले गर्दा श्रोताहरू, हामीले यो जीवनको महत्वलाई बुझे र यसलाई परमेश्वरको महिमाको लागि, असल कुराको लागि सदुपयोग गरे बुद्धिमानी कुरा हुनेछ। अनि तीन पदमा भनिएको छ, के तपाईँ यस्तो प्राणीमाथि दृष्टि राख्नुहुन्छ कि त्यसलाई तपाईँ आफ्नो सामान्य न्यायको लागि ल्याउनुहुन्छ? मित्र अयु भन्छन्, ओइल्याउने फूल जस्तै विलीन, लोभ हुने छाया जस्तै मेरो जीवन छ, तैपनि परमेश्वरले ममाथि हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। चार पदमा भन्छन्, अशुद्धबाट कसले शुद्ध निकाल्न सक्छ? कसैले सक्दैन। त्यसपछि अयुबले महान सत्यताको बताउँछन्, हामी सबै पापमै जन्मेका छौं, हामी जन्मै पापीहरू हौं। दाउदले भने भजन संग्रह 51:5 पदमा, हेर्नुहोस् म अधर्ममा उत्पन्न भए र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्। कसरी हामी कोही पनि पापरहित शुद्ध पवित्र निर्दोष प्राणी हुन सक्छौ, जबकि हामी हाम्रा पापपूर्ण आमा र पापपूर्ण बुबा पायौं? तपाईँ अशुद्ध कुराबाट शुद्ध कुरा ल्याउन सक्नुहुन्न, त्यो सर्वव्यापी सत्य हो, सर्वव्यापी नियम हो। पाँच पदमा भन्छन्, मानिसको जीवनका दिनहरू तोकिएका छन् अनि त्यसका महिनाको संख्या तपाईँले निर्धारण गर्नुभएको छ र तपाईँले त्यसको सीमा ठहराउनु भएको छ, त्यसले त्यो नाग्न सक्दैन। यो अति नै महान कुरा छ। हाम्रो जीवनको हरेक पल हरेक कुरा परमेश्वरले तोकिदिनु भएको छ, निर्धारण गर्नुभएको छ। हाम्रो जीवन उहाँको मनमा, उहाँको योजनामा पहिले नै थियो। त्यसले गर्दा हाम्रो जीवनको बारेमा उहाँलाई सबै कुरा राम्ररी थाहा छ। कुनै पनि कुरा परमेश्वरको योजना बेगर हाम्रो जीवनमा घट्न सक्दैन। अनि 7-10 पदमा भन्छन्, रुखको लागि आशा हुन्छ, काटियो भने त्यो फेरि पलाउने हुन्छ र त्यसमा नयाँ पालुवा आउन थामिँदैन। त्यसका जराहरू भुइँमा छिपिसके र त्यसको टुटा जमिनभित्र मरे तापनि पानीको गन्ध पाएपछि त्यो फेरि पलाउन थाल्छ र कलिलो बोट चाहिँ त्यो पलाएर आउँछ। तर मान्छे त मरिहाल्छ र लोभ हुन्छ, मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ र त्यो हुँदैन। मित्र, कुनै व्यक्तिसँग यहाँ पृथ्वीमा महान, धनी अनि हरेक सफलता पाएका व्यक्ति हुन सक्छ, प्रसिद्ध व्यक्ति हुन सक्छ, तब उसको आखिरमा अन्त्य कहाँ हो? ऊ कहाँ जान्छ, कहाँ हुन्छ? उसको वरिपरि उसको नाममा केही स्मारकहरू हुन सक्छ, हुन सक्छ उसको नाममा 1-2 बाटोहरू, सड़कहरू, चोकको नाम, संघ संस्थाको नाम राखिन सकिन्छ, भवनको नाम पनि राखिन सकिएन। तर त्यो के असल कुरा हो र त्यसले के असल गर्दछ र? 10 पदमा भनिएको छ, तर मान्छे त मरिहाल्छ र लोभ हुन्छ, मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ र त्यो हुँदैन। यहाँ हामी अयुबको विश्वासको देख्छौ, उसको विश्वासको प्रकट भएको छ। यहाँ 14-15 पदमा भन्छन्, के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जति सुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु। तपाईँले मलाई बोलाउनुहुनेछ, म तपाईँको जवाब दिनेछु। आफूले सृजनु भएको प्राणीलाई हेर्न तपाईँले इच्छा गर्नुहुनेछ। मित्र, यो सधैँ मानिसको अति नै ठूलो प्रश्न हो। यदि कुनै मानिस मर्छ भने फेरि त्यो जीवित हुनेछ। मित्र, अयुब जान्दछन् कि मृत्युमा पनि परमेश्वर उसलाई बोलाउनुहुनेछ र उसले त्यो बोलावटको उत्तर दिनेछ। अर्को शब्दमा, मृत्यु नै जीवनको अन्त्य होइन। पछिबाट अयुबले यो भनेको सुन्नेछौ, अयुब 19:25-27 पदमा, तर मेरो भित्र हृदयमा म जान्दछु कि मलाई साँचो ठहराउनुहुने जीवित हुनुहुन्छ, सबभन्दा अन्तिम समयमा उहाँ नै मेरो पक्षमा बोल्नुहुनेछ, म मेरो गवाहीलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु। मेरो पक्षमा बोल्नुहुने स्वयं परमेश्वरलाई नै म देख्नेछु, जसलाई म आफ्नै आँखाले देख्नेछु, म आफैले औ अरू कसैलाई त होइन। त्यसपछि हामी 15-13 पनि बढ्नेछौ। यहाँ हामी देख्नेछौ अयुबलाई एलिपजको दोस्रो पल्ट हत्की। मित्र, उसका यी तीन साथीहरूले बोलिसकेका छन् र अयुबले तिनीहरू हरेकको उत्तर पनि दिइसकेको छ। अहिले हामी बहसको दोस्रो क्रमको दोस्रो पल्टको देख्न शुरू गर्छौ। अनि यो दोस्रो पल्टको बहसमा चाहिँ पहिले फेरि एलिपज नै बोल्न थाल्छन्।
यो कुराको याद राखौं कि एलिपज ब्रह्मावादी हुन्। उसले सपना र दर्शन पाएका छन्। उसले विचार गर्दछ कि उसले अति नै महत्वपूर्ण अनुभव पाएका छन् र उसको कुरा सुन्नुपर्छ। हाम्रो दिनमा हामीले सुन्ने धेरै गवाहीहरूसँग अति नै कम महत्वको छ, किनभने तिनीहरू सत्यलाई अनुभवमा आश्रित गर्छन्। सर्वप्रथममा हामीसँग सत्य हुनुपर्छ, जुन परमेश्वरको वचन हो। त्यसपछि अनुभव, त्यसबाट आउनुपर्छ। धेरै अनुभवहरू परमेश्वरको वचनसँग मेल खाँदैन। मैले ख्रिस्टियन भनौदाहरूले दिएका त्यस्ता साक्षीहरू, गवाहीहरू सुनेको छु जसले महान अनुभवहरू पाएथे। मित्र, त्यो कति पनि शास्त्रीय आधारका कुरा होइन। एलिपजले आफ्नो कथनलाई आफ्नो अनुभवको आधारमा अगाडि सार्छन्, अनि यस प्रकारका मानिससँग व्यवहार गर्न अति नै कठिनको कुरो हो। पन्ध्र अध्याय एकदेखि तीन पदमा भनिएको छ, तब एलिपज त्यमानीले जवाब दिए, के बुद्धि भएको मानिसले यस्ता खोक्रो विचारयुक्त उत्तर दिन्छ? अथवा आफ्नो पेटमा पूर्वी बतास रहन्छ कि उहाँले यस्ता बेकामका कुराहरू, मूल्य नभएका शब्दहरूद्वारा बहस गर्नुहुन्छ? अर्को शब्दमा एलिपज अयुबलाई भनिरहेका छन्, तिमी निश्चय नै खालि बकबक गर्ने मानिस मात्र हौ। तिमी खालि बिना अर्थको रित्ता कुरा, महत्वहीन कुरा गरिरहेका छौ। मित्र, फेरि तपाई देख्न सक्नुहुन्छ कि उसले अयुबलाई कति पनि मदत गरिरहेका छैनन्। वास्तवमा उसले अयुबलाई गिराउन, होच्याउन, उसलाई आफ्नो पापको पश्चाताप गर्न लगाउन, स्वीकार गर्न लगाउन वचनको प्रहारले आक्रमण गरिरहेका छन्। मित्र, अयुबको जस्तो कष्टमा दुःखमा हुने मानिससँग व्यवहार गर्ने त्यो तरिका उचित कति पनि होइन, मुनासिब होइन। चारदेखि छ पदमा भनिएको छ, तर तपाईँ त मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ र परमेश्वर प्रतिको भक्तिमा क्षति पुर्याउनुहुन्छ। तपाईँ जे भन्नुहुन्छ त्यो त तपाईँको अधर्मले नै भन्न लाउँछ, अनि छलको भाषा तपाईँ रुचाउनुहुन्छ। तपाईँ आफ्नै कुराबाट दोषी ठरिनु भएको छ, मबाट त होइन। तपाईँको आफ्नै ओठले तपाईँको विरूद्धमा साक्षी दिन्छ। एलिपज भन्छन् कि अयुब नै उसको आफैलाई आफ्नै दोष लगाउनेवाला हुन्। मतलब एलिपज दोष लगाइरहेका छैनन्, तर अयुब स्वयंले आफैलाई आफ्नो वचनद्वारा, बोलिएको कुराद्वारा दोष लगाइरहेका छन्। सात पदमा भनिएको छ, के तपाईँ मानिस जातिमा सबैभन्दा पहिले जन्मनु भएको हो? के तपाईँको उत्पत्ति डाँडाहरूभन्दा पहिले भएको हो? अयुब, तिमी यसरी बोल्छौ मानौ तिमी निकै कुरा जान्दछौ। यही नै यहाँ सात पदमा एलिपजको अर्थ हो, भनेको मतलब हो। अगाडि लगातार भन्छन् आठ नौ पदमा, के तपाईँ परमेश्वरको गुप्त सभामा बसेर सुन्नुहुन्छ? अथवा सबै बुद्धिका कुरा तपाईँ आफ्नै मात्र बनाउनुहुन्छ? हामीले नजानेका कुन कुरा तपाईँ जान्नुहुन्छ? हामीमा नभएका अन्तर्ज्ञान तपाईँमा के छ? मित्र, फेरि यहाँ एलिपज गलत तर्कको आधारवाक्यबाट तर्क बहस गरिरहेका छन्। उसले अयुबलाई अति नै खराब दृष्टिमा हाल्न कोशिश गर्दछन्। उसले अयुबलाई त्यस्तो स्थानमा ल्याउँदैन जहाँ उसले यो देख्न सक्छ कि ऊ त खालि मानिस मात्र हुन्, जससँग धेरै अभाव छ, कमी छ, जससँग धेरै आवश्यकता छ। उसको साथीबाट अयुबका लागि कति पनि सान्त्वना छैन। अनि दश पदमा भनिएको छ, हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईँका पिता भन्दा पनि वृद्ध मानिस हाम्रो साथमा छ। एलिपज आफै स्वयंको र अरू दुई साथीहरूको अयुबलाई उसको भन्दा धेरै परिपक्वता छ भनेर बचाउ गर्दछन्। उसले भन्दछ कि बुद्धि ज्ञान त तिनीहरूसँग मात्र छ, अयुबसँग कति पनि छैन। यो नै यहाँ उसको तर्क हो। नौ पदमा भन्छन्, हामीले नजानेका कुन कुरा तपाईँ जान्नुहुन्छ? हामीमा नभएको अन्तर्ज्ञान तपाईँमा के छ? अनि चौध पदमा भनिएको छ, निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ? अथवा स्त्रीबाट जन्मेको कुनै बालक के त्यो धर्मी ठरिन सक्छ? मित्र, यो उसले बोलेको कुरा एकदम सत्य हो कि सबै मानिस पापीहरू हुन्। तर एलिपज र उसका दुई साथीहरूले भन्छन् कि अयुबले भयंकर डरलाग्दो पाप गरेको छ र उसले ती पापहरू बाहिर स्वीकार गरेर यसको पश्चाताप गर्नुपर्छ। त्यही नै यहाँ एलिपजको भनाइ हो। पन्ध्र पदमा भनिएको छ, परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न र स्वर्गीय नै उहाँको दृष्टिमा निर्दोष छैन भने। अनि स्वर्गीयको बारेमा उसले भनेको यो कुरा पनि सत्य हो। जब प्रभु येशु ख्रिष्ट मर्नुभयो, उहाँ खालि मानव जातिलाई उद्धार गर्न मात्र मर्नु भएन, तर उहाँको उद्धारको योजनामा पछिबाट आउने स्वर्गीय र पृथ्वी नयाँ हुनुपर्नेछ, किनभने उहाँले हामीलाई उद्धार गर्नुभएको छ। यो सत्य कथन हो कि उहाँको दृष्टिमा स्वर्गीयहरू पनि शुद्ध छैन। पन्ध्र पदमा भनिएको छ, परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न र स्वर्गीय नै उहाँको दृष्टिमा निर्दोष छैन भने सोह्र पदमा मानिस त झन कति कम होला जो घिनलाग्दो र सडेको हुन्छ र जसले अधर्मलाई पानी झैं पिउँदछ। यो पनि एकदम सत्य दरिलो कथन हो। यदि स्वर्गीयहरू फोहोर गन्ध घिनलाग्दो छ र उद्धारको आवश्यक छ भने कति धेरै मानिसलाई उद्धारको र उद्धार गरिन आवश्यक छ। यद्यपि यो सत्य हो तापनि यो अयुबको र उसको स्थितिको सम्बन्धमा कति पनि लागू छैन, उपयोग छैन। बीस र एक्काइस पदमा भनिएको छ, दुष्ट आफ्नो जीवनकालभरि नै दुःखले सताइएको हुन्छ, निष्ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्छन्, त्रासको शब्द त्यसको कानमा गुन्जिरहन्छ, शान्तिको समयमा पनि नाश गर्न त्यसमाथि आइलाग्नेछ। यहाँ फेरि एलिपजको तात्पर्य हो कि अयुब दुष्ट मानिस हुन्, भ्रष्ट मानिस हुन् र तिनीहरूबाट केही पापहरू छिप्पाइरहेका छन्। हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि यी मानिसहरूसँग समकालीन गलत झुट मनोविज्ञान थिएन जुनले भन्छ वास्तवमा मानिससँग केही पनि गलत खराबी छैन र मानिसहरूले केही भूलहरू बनाएका छन् र उसको पाप वास्तवमा एक अन्जान हो। तर त्यो वास्तवमा त्यो त्यस्तो कुनै कुरा होइन जुनमा सानो लेप वा दवाई दलेर निको हुन सक्दैन। मित्र, यी मानिसहरूसँग हाम्रा ती आधुनिक मानिसहरूभन्दा उत्तम धारणाहरू थियो जसले सिकाउँछ कि मानिस सर्वश्रेष्ठ प्राणी हो किनभने ऊ क्रम विकासवादको उत्पादन हो। त्यसकारण त्यस्ता सृष्टिकर्ता प्रति जवाबदेह छैन। यद्यपि यी मानिसहरूसँग अयुबको समस्याको उत्तर नभए तापनि तिनीहरूले भनेका धेरै कुराहरू पूर्ण रूपमा सत्य थिए। मित्र, एलिपज सान्त्वना दिने व्यक्ति नभएर तर्क गर्ने बहस गर्ने व्यक्ति हुन्। उसले केही पनि नयाँ कुराहरूको थपिरहेका छैनन् तर उही पुरानो रेकर्डको फेरि पटक पटक बजाइरहेका छन्, मतलब बोलिरहेका छन्। उसको पहिलो भाषणदेखि अहिलेसम्म उसले कुनै पनि नयाँ जानकारी दिएका छैनन् आफ्नो बहसमा। अर्को दिनमा हामी देख्नेछौ एलिपजलाई अयुबको उत्तर। प्रभुले सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
के भो हिजो आज यीशु बिना यो जिन्दगी यीशु बिना यो जिन्दगी हराएको छु यही कही जो
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
सहारा बनी आए देव, ये भोके हो ही जो आज, ये भोके हो ही जो आज के भो ही जो आज इसु बिना यो जिंदगी, इसु बिना यो जिंदगी हराए कुछ यही कही
श्रोता। यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।